यो रेडियो नेपाल हो। अब सुनील थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जलवायु परिवर्तनको दुष्प्रभावबाट विश्वलाई जोगाउने कार्यक्रमहरू प्रभावकारी ढंगबाट कार्यान्वयनमा आउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। जलवायु सम्बन्धी राष्ट्रसंघीय मंचलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीद्वारा कार्बन उत्सर्जन घटाउने कार्यमा नेपालले आफ्नो प्रतिबद्धता पूरा गर्ने धारणा व्यक्त। विगत 25 दिनदेखि स्वास्थ्य क्षेत्र सुधारको माग राखी अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच वार्ता शुरू। र विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणमा चीन दोषी रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप। अब पूरा समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम 1.5 डिग्री सेन्टिग्रेड भन्दा माथि पुग्न नदिने सबै राष्ट्रले गरेको प्रतिबद्धता पहिले भन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनु भएको छ। न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको 75 महासभामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा भएको जलवायु संवेदनशील नेतृत्व मंचको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको दुष्प्रभावबाट विश्वलाई जोगाउने कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनमा आउनुपर्नेमा जोड़ दिनुभयो। जलवायु परिवर्तनका कारण समुद्री सतहको वृद्धि, हिमनदीको बढ़दो पग्लदो क्रम र विश्व तापक्रम बढ़िरहेकोले मानव अस्तित्व नै संकटमा पर्न सक्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले पेरिस सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयन, जलवायु सम्बन्धी सुदृढ़ प्रतिकार्य तथा जलवायु वित्तको सहज पहुँचका लागि सबैलाई आह्वान पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले आगामी वर्षका लागि तयारी गरिएको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन COP26 को सन्दर्भमा सामयिक हुने अवधारणा पनि प्रस्तुत गर्नुभयो। उहाँले COVID-19 को महामारीले मानव जीवन र अर्थतन्त्रलाई तहस नहस पारेको बेला अहित हरित एवं दिगो स्वस्थ अर्थतन्त्रको प्रवर्धनका निम्ति राष्ट्रिय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा ऐक्यबद्धता भएर साझा आयोजनाका साथ अघि बढ़नुपर्ने अभिमत व्यक्त गर्नुभएको छ। कार्बन उत्सर्जन घटाउने राष्ट्रिय योगदानमा नेपाल प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो। अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीका माका सम्बन्धमा सरकारी वार्ता टोली र उहाँका प्रतिनिधिबीच वार्ता शुरू भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता शुरू भएको डाक्टर केसीको तर्फबाट सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिनुभयो। सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सहभागी हुनुहुन्छ। चिकित्सा क्षेत्र सुधारका लागि भन्दै डाक्टर केसीले भदौ 29 गतेदेखि जुम्लाबाट अनसन शुरू गर्नुभएको थियो। डाक्टर केसीले चिकित्सा शिक्षा सुधारका विषयमा 6 बुँदे माग प्रस्तुत गर्नुभएको छ। डाक्टर केसीको जीवन रक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शनहरू पनि भइरहेका छन्। दृष्टिप्रतिको आशा विश्व दृष्टि दिवस मनाऊ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदैछ। उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउनका लागि हरेक वर्षको अक्टोबर 8 तारीकका दिन यो दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाउन थालिएको हो। यस दिवसमा विश्वभरिका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था र व्यक्तिलाई अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न विश्व स्वास्थ्य संगठनले एकीकृत जनता केन्द्रित आँखा सेवालाई सम्बोधन गर्न प्रोत्साहित गरेको छ। दिवसको अवसरमा नेपालमा तिलगंगा आँखा प्रतिष्ठानले काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाका 300 जना मोतीबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गर्ने प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिनुभयो। नेपालमा करिब 1,05,000 मानिस दृष्टिबीन रहेको प्रतिष्ठानले जनाएको छ। बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका 6 का 80 वर्षीय पुरूषको आज दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो। मृतक पुरूषमा दम, मधुमेह, प्रेसर, श्वास प्रश्वासमा समस्या हुनुको साथै ज्वरो समेत आएको डाक्टर थापाले बताउनुभयो। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर 5 का वडा सदस्य इन्जिनियर सुबोध तुलाचनको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उहाँको भैरवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेको समयमा 81 बेहोस भएपछि उहाँलाई असोज 14 गते अस्पताल भर्ना गरिएको थियो। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगरका 82 वर्षीय वृद्ध पुरूषको आज बिहान मृत्यु भएको छ। विराटनगर महानगरपालिका पाँचका 82 वर्षीय वृद्धलाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने जस्ता कोरोनासँग मिल्ने लक्षण देखिएपछि असोज 17 गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकोमा 19 गते रिपोर्ट पोजिटिभ आए पनि होम आइसोलेसनमै राखिएका वृद्धको आज बिहान मृत्यु भएको हो। कोरोना संक्रमणबाट सुनसरीको धरानमा पनि थप एकजनाको मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोविड अस्पतालमा उपचारको क्रममा धरान 10 का 39 वर्षीय युवकको आज बिहान मृत्यु भएको हो। असोज 13 गते कोविड अस्पताल भर्ना भएका उनलाई क्षयरोग तथा कलेजोको पनि समस्या रहेको अस्पतालले जनाएको छ। कैलालीमा आज थप 24 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोविड 19 प्रयोगशालामा गरिएको परीक्षणमा धनगढ़ी उपमहानगरपालिकाका 12 जना, गोदावरी नगरपालिकाका 6 जना, गौरीगंगा नगरपालिकाका 1 जना र कञ्चनपुरका 5 जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाका 1 जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट अर्को सूचना जारी नभएसम्मका लागि अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ। नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गर्दै अति आवश्यक सेवा लिन आउन सेवाग्राहीलाई अनुरोध गरेको छ। कोरोनाको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सेवाग्राहीलाई दिने सेवालाई वर्गीकरण गरेर भीड़भाड़ व्यवस्थापन गर्ने भएको छ। भोलिदेखि लागू हुने गरी विभिन्न स्थानीय तहले बारका आधारमा सेवा वर्गीकरण गरेर सहज तथा व्यवस्थित बनाउन लागेको प्रशासन कार्यालयले एक सूचना मार्फत जानकारी दिएको छ। भारतको बिहार विधानसभाको चुनावको कारण नेपाल भारतको सीमा क्षेत्रमा थप कड़ाई गरिएको छ। भारतको बिहारमा भोलिदेखि हुन लागेको विधानसभाको चुनावलाई मध्यनजर गर्दै दुवै देशको सुरक्षा अधिकारीहरूको बैठकले सीमा क्षेत्रमा कड़ाई गर्ने निर्णय भएको हो। चुनाव हुनुभन्दा 48 घण्टा अगाडि नै सीमा नाका सील गर्ने निर्णय भए अनुसार सीमा आज बिहानदेखि पूर्ण रूपमा सील गरिएको छ। कोरोना महामारीको कारण बिहारका हजारौं भारतीय नागरिक नेपालमा रोजगारीका लागि आएका तर सीमामा थप कड़ाई गरिएपछि उनीहरू घर फर्कन नपाएको बताएको छ। विद्यालय हिँडेकी बालिकालाई अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। काटेखोला गाउँपालिका वडा नम्बर 6 की एक बालिकालाई गत मंगलबार जबरजस्ती मोटरसाइकलमा राखेर अपहरण गरेको आरोपमा सोही ठाउँका 19 वर्षीय प्रेम परियार र 24 वर्षीय सुन्दर विकालाई पक्राउ गरिएको छ। दुवैजनालाई अपहरण तथा शरीक बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले 7 दिनको म्याद थप गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ। अपहरणमा परेकी बालिका भने परिवारको संरक्षणमा पुगेकी छन्। लकडाउन समाप्त भएपछि काठमाडौँ उपत्यका सहित देशभर कोरोना संक्रमण दरमा वृद्धि हुँदै गएको छ। नजिकिँदै गएको चाडपर्वसँगै बढ़दो चहलपहल जमघटले कोरोना संक्रमणको जोखिम अझ बढ़ने हुँदा थप सतर्क रहन जनस्वास्थ्य विद्हरूको सुझाव छ। सोही सन्दर्भमा हाम्रा संवाददाता बालिका मादेनले तयार पारेको रेडियो रिपोर्ट।
आफन्तसँगको भेटघाट र जमघटका साथ उत्साहपूर्वक मनाइने दशैं तिहार यसपटक भने कोरोना संक्रमणको त्राससँगै मनाउनुपर्ने परिस्थिति निर्माण भएको छ। नजिकिँदै गरेको चाडसँगै बढ़दो चहलपहल र शहरदेखि गाउँघरसम्मको आवत जावतले संक्रमण बढ़ने जोखिम उच्च रहेको जनस्वास्थ्यविदहरू बताउँछन्। देशको कुल संक्रमित मध्ये 50% भन्दा बढ़ी संक्रमित काठमाडौँ उपत्यकामै भेटिएका छन्। विगतमा दशैं तिहारका बेला काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या लाखौं हुने गरेको थियो। यसपटक पनि ठूलो संख्यामा उपत्यकाबाट बाहिरिनेको संख्या भयो भने उच्च जोखिममा रहेको उपत्यकाका संक्रमितहरूबाट संक्रमण कम तथा शून्य भएका स्थानमा पनि संक्रमण फैलने जोखिम उत्तिकै छ। चाडपर्वमा एकदेखि अर्को स्थानमा जाने, समूहमा जमघट गरी रमाइलो गर्ने जस्ता क्रियाकलापले संक्रमण वृद्धि हुने खतरा रहेको हुँदा सुरक्षित र व्यवस्थित रूपमा चाड मनाउन सुझाव दिनुहुन्छ शुक्रराज ट्रफिकल तथा सर्वरोग अस्पतालका क्लिनिकल रिसर्च संयोजक डाक्टर शेरबहादुर फुन।
कोरोनाको जुन संक्रमण छ, एक ठाउँबाट अर्को ठाउँमा जाने जोखिम अत्यन्तै देखिन्छ। टिका टालो गर्ने कुरा भन्ने कुरा चाहिँ अब घरभित्र कोठामा गरिन्छ र त्यहाँ अत्यधिक मान्छेहरू लाइन बसिरहेको देखिन्छ। त्यो नगरिकन चाहिँ पाले पाला व्यवस्थित गर्ने अनि कोठाभित्र होइन कि बरन्डा या बाहिरतिर गऱ्यो भने अझ सुरक्षित हुन्छ। हात साबुन पानी धोएर मात्र अनि मास्क लगाई खाने बेलामा धेरै भेला भएर कुराकानी हाँस्ने गफ गर्ने नगरिकन फर्मालिटी भनौँ कुरा गर्न सक्छौँ। विभिन्न खेल खेल्ने, रमाइलो गर्ने, नाचगान गर्ने त्यसलाई पनि हामीले गर्नु हुँदैन।
लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै दैनिक संक्रमित हुनेको संख्या र मृत्यु दरमा समेत वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ। लकडाउन हुँदाको मितिसम्म देशभर 5,577 रहेको सक्रिय संक्रमितको संख्या हाल 25,000 नागिसकेको छ भने मृत्यु हुनेको संख्या पनि 40 बढ़ेर 578 बढ़ी पुगेको छ। 25,000 भन्दा बढ़ी सक्रिय संक्रमित थपिए देशका उपचारका स्रोत साधनले धान्न नसक्ने समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जो जहाँ छौ त्यही रहेर सुरक्षित भई प्रविधिको अधिकतम प्रयोग गरी चाड मनाउन सबैमा आग्रह गर्नुहुन्छ।
सकेसम्म यात्रा नगरौं, प्रविधिहरूको प्रयोग गरौं, फोनको प्रयोग गरौं, भर्चुअल माध्यमबाट आशीर्वाद लिने कामहरू गरौं, यो वर्ष पुरानै पहिले भएका सर सामग्रीहरूबाटै व्यवस्था गर्ने गरी गरौं। हाम्रो व्यवहारमा सुधार भएन भने संक्रमणको अवस्था अझ जोखिमपूर्ण हुने अवस्थातिर जान सक्छ भन्ने हाम्रो विश्लेषण छ। ठूलो क्षति बिहोर्नु पर्ने अवस्थाहरू आउन सक्छ। यो क्रमलाई रोक्न यो सबै हाम्रो सबैको व्यवहारमा निर्भर गर्छन्। स्वास्थ्यका मापदण्डहरूलाई पालना गर्नुपर्ने कुराहरू गर्दै गयो भने संक्रमण रोक्न सकिन्छ, जुन मात्र हामीसँग आजका मितिमा भएको विकल्प हो।
फैलन्दो संक्रमणको जोखिमका बीच आफू पनि सुरक्षित रहे, आफ्ना परिवार र समाजलाई समेत सुरक्षित राख्ने गरी दशैं तिहार र छठ जस्ता पर्व मनाउन सके, अर्को वर्ष विगतमा झै रमाइलो गर्न पाइएला भन्ने कुरामा हामी सबै सचेत र सतर्क बनौ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै नागरिकलाई कोरोना भाइरस विरूद्धको औषधि सित्तैमा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कोरोना भाइरसको संक्रमणपछि केही दिन अस्पताल भर्ना भएर एक साता नबित्दै कार्यालय फर्कनुभएका ट्रम्पले आफूले आराम महसुस गरिरहेको बताउनु भएको छ। अमेरिकाको संघीय औषधि व्यवस्था विभागले अनुमति नदिइसकेको रिजेनेरिन औषधि कम्पनीले तयार पारेको कोरोना भाइरस विरूद्धको एन्टीबायोटिक औषधि सेवन गर्नुभएका ट्रम्पले सबैलाई उक्त औषधि सित्तैमा उपलब्ध हुने पनि बताउनुभयो। यसैबीच राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको विश्वव्यापीकरणमा चीनको हात रहेको आरोप दोहोर्याउँदै चीनका कारण अमेरिका सहित विश्व जगतले दुःख पाएको भन्दै चीनले कड़ा मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिनुभएको छ। इरानका राष्ट्रपति हसन रौहानीले छिमेकी राष्ट्र आर्मेनिया र अजरबैजान बीच जारी युद्ध क्षेत्रीय युद्धको रूपमा विस्तार हुन सक्नेतर्फ सचेत गराउनु भएको छ। विवादित भूमि नगर्नु काराबाखको विषयमा जारी युद्धमा फरक फरक स्वार्थ बोकेका राष्ट्रहरूले एक अर्को पक्षलाई साथ दिइरहेको सन्दर्भ उल्याउँदै राष्ट्रपति रौहानीले सो क्षेत्रको स्थिति बिग्रन नदिने कार्यमा इरानको अहम भूमिका रहने पनि स्पष्ट गर्नुभयो। विवादित भूमि नगर्नु काराबाखको अजरबैजानी इलाकामा आर्मेनियाको समर्थन प्राप्त पृथकतावादी समूहले आधिपत्य जमाउन खोजेको विषयले उग्र रूप लिएपछि ती दुई राष्ट्रबीच युद्ध शुरू भएको हो। युद्धको क्रममा दुवैतर्फका सैन्यले ज्यान गुमाइसकेका छन्। रसियाको गृह मन्त्रालयले बेलारूसकी विपक्षी नेत्री स्वेताना तिखोनास्कायालाई आपराधिक अभियुक्तको सूचीमा राखेको समाचार छ। बेलारूसमा गएको अगस्त महिनामा सम्पन्न राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गरेर अन्तर्राष्ट्रिय चर्चा बटुल्न सफल तिखानोवस्कायाले त्यहाँ 26 राष्ट्रपति रहँदै आउनुभएका अलेक्जेन्डर लुकासेन्कोलाई चुनौती दिइरहनु भएको बेला लुकासेन्कोलाई साथ समर्थन गरिरहेको रसियाले तिखानोवस्कायालाई गिरफ्तार गर्ने उद्देश्यले आपराधिक सूचीमा राखेको विश्लेषण गरिएको छ। हाल जर्मनीमा त्यहाँका उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै रहनुभएकी नेत्री तिखानोवस्कायाले रसियाले लगाएको पछिल्लो अभियोगका सम्बन्धमा भने कुनै प्रतिक्रिया जनाउनु भएको छैन। विश्वमा कोरोना भाइरसको संक्रमणको कारण ज्यान गुमाउनेको संख्या 10,60,000 नाघेको छ। विश्वभरमा गरी कोरोना संक्रमणको संख्या 3 करोड़ 64 लाख नागेको अवस्थामा संक्रमण निको हुनेको संख्या पनि बढ़ेर 2,75,00,000 पुग्न लागेको छ। पछिल्ला केही समयदेखि संक्रमण र मृत्युदर उच्च रहेको भारतमा संक्रमितको संख्या 69 लाख पुग्न लागेको छ भने मृतकको संख्या पनि बढ़ेर 1,06,000 पुग्न लागेको छ। त्यस्तै अमेरिकामा करिब 2,17,000 र ब्राजिलमा 1,48,000 जनाले ज्यान गुमाएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। जलवायु परिवर्तनको दुष्प्रभावबाट विश्वलाई जोगाउने कार्यक्रमहरू प्रभावकारी ढंगबाट कार्यान्वयनमा आउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। जलवायु सम्बन्धी राष्ट्रसंघीय मंचलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीद्वारा कार्बन उत्सर्जन घटाउने कार्यमा नेपालले आफ्नो प्रतिबद्धता पूरा गर्ने धारणा व्यक्त। विगत 25 दिनदेखि स्वास्थ्य क्षेत्र सुधारको माग राखी अनशनमा बस्नुभएका डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच वार्ता शुरू र विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणमा चीन दोषी रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।